ہاں گرمی تو لگ رہی ہے. لا حول ولا قوة الا بالله العلي العظيم. بسم الله الرحمن الرحيم. الحمد لله الملك الحق المبين قاسم الجبارين مبير الظالمين رب الشهداء والصديقين والصلاة والسلام على سيد المرسلين وخاتم النبيين ورحمة للعالمين وشفيع المذنبين والمخاطب بطه وياسين سيدنا ومولانا أبي القاسم محمد. وآله وقدرته وخبيته الطيبين الطاهرين المعصومين المظلومين المنتجبين الميامين سيما لا بقية الله في الأرضين وحجته على العالمين الإمام المنتظر والحجة الثاني يشر. اللهم عجل له الفرج ولعنة الله على أعدائه أجمعين. أما بعد فقد قال الله عز وجل في كتابه المبين بسم الله الرحمن الرحيم. اليوم أكملت لكم دينكم وأتممت عليكم نعمتي ورضيت لكم الإسلام دينا. کربلا کا اہم ترین مقصد کیا تھا اور کربلا کا اہم ترین پیغام کیا ہے؟ صرف آج کی ایک مجلس کی حد تک یہ ہمارا عنوان ہے. اس پورے عشرے کا عنوان نہیں ہے, صرف آج کی اس مجلس کی حد تک. اور چونکہ یہ دونوں سوال ایسے ہیں کہ جس کا جواب کل رات کی مجلس کا عنوان تھا اس سے جا کے مل جائے گا, تو جو لوگ کل بھی تھے اور جو آج بھی تشریف لائے ہیں انہیں یہ خیال نہ ہو کہ کل کی تقریر جہاں ختم ہوئی آج بالکل بات مختلف ہو گئی ہے. کوئی ربط ہی نہیں ہے ان دو باتوں میں. نہیں, ربط ہے. کل جہاں تک بات پہنچی تھی اسی سلسلے کو آگے بڑھائیں گے, لیکن پہلے ایام عزا کا پہلا عشرہ. تو کربلا کے حوالے سے گفتگو کرتے ہوئے اس عنوان پہ میں پہنچوں گا. اور جو جملہ میں تقریباً ہر سال ایام عزا کی پہلی مجلس میں ادا کیا کرتا ہوں اسی جملے کو ایک بار پھر دہرا رہا ہوں. اور وہ یہ ہے کہ سورہ مائدہ کی اس آیت میں جو ہر مومن کو نہ صرف یہ کہ اچھی طرح سے یاد ہے بلکہ مومن کے جین میں یہ چیز شامل ہے, اس کے ڈی این اے میں رضیت لکم الاسلام دینا. یہ آیت کب نازل ہوئی؟
ہم نے نازل ہوئی ہے آج. ہم نے
دین قرار دیا. اب یہ اسلام کو پسندیدہ دین قرار پایا جس کے لیے آدم سے لے کے خاتم تک 124,000 انبیاء نے کوششیں کی. پسندی آدم سے لے کے خاتم تک 124,000 انبیاء نے کوششیں کی. پسندی آدم سے لے کے خاتم تک 124,000 انبیاء نے کوششیں کی. پسندی آدم سے لے کے خاتم تک 124,000 انبیاء نے کوششیں کی. اس عنوان پہ کبھی اور گفتگو ہوگی اور آپ تو ویسے سنتے ہی رہتے, لیکن مولا کا صرف ایک جملہ دعوت دے رشیہ میں تکرار کے ساتھ. اور یہ باتیں تو جتنی بار سنی جائیں اتنا ہی مومن کا ایمان بڑھتا چلا جاتا. کہ جس وقت اللہ کے رسول نے یہ سوال کیا کہ میری مدد کرنے والا کون, اس وقت میرے مولا نے جو جواب دیا وہ عام طریقہ کار سے ہٹ کر تھا. یعنی عام طریقہ کار یہ تھا کہ جب کبھی اس اعلان سے پہلے مولا کی اور رسول کی گفتگو ہوتی تھی تو مولا رسول کو یبنا امی کہہ کے مخاطب کرتے. جو رشتہ داری بھائی بھائی کو یہی تو کہے گا کہ بھائی جان، بھائی صاحب، بھیا، جو لفظ بھی استعمال کیا جائے. دعوت ذیل عشیرہ میں غالباً پہلی مرتبہ مولا کی زبان پہ یہ جملہ آیا جو مرتے دم تک رہا، انا ناصر یا رسول اللہ. اللہ کے رسول، آپ نے کہا کہ میری مدد کون کرے گا؟ آج میں یہ اعلان کر رہا ہوں کہ میں آپ کا مددگار رہوں گا اے اللہ کے رسول. یہاں پہ یہ بات رسالت کے حوالے سے کی جا رہی، جو عام انداز و طریقہ ہے، جو رشتے کے حوالے سے اس سے پہلے بات ہوتی رہی، وہ مولا نے انداز بدل دی. اس لیے کہ اگر رشتے داری کے حوالے سے بات ہوتی تو علی کا وعدہ صرف اس وقت تک رہتا جب تک اللہ کے رسول اس دنیا میں موجود. اور جب بات ہوئی ہے کہ یا رسول اللہ، اللہ کے رسول، آپ سے میں یہ وعدہ کرتا ہوں، تو اب جب تک کہ محمد کی رسالت باقی ہے، علی کا یہ وعدہ بھی اپنی جگہ باقی ہے کہ میں آپ کا مددگار ہوں. اب اس سے کوئی فرق نہیں پڑتا کہ اللہ کے رسول ظاہری اعتبار سے اس دنیا میں ہوں، کہ پیغمبر کے انتقال کو 1400 سال گزر جائے، وعدہ علی کا بنا اور قیامت تک کے لیے بنا. اور جیسا کہ کسی حد تک اسلام کے احکامات میں بھی یہ ہے اور خاندان اہل بیت کا طریقہ بھی یہی ہے کہ وعدہ اگر باپ نے کیا ہے تو جب کبھی ضرورت پڑے گی تو بیٹا بھی اس وعدے کو پورا کرے گا، پوتا بھی اس وعدے کو پورا کرے گا. علی نے وعدہ محمد سے نہیں کیا ہے، علی نے وعدہ رسول اللہ سے کیا ہے. اب جب تک کہ رسول کی رسالت باقی ہے، علی بن کے نصرت کریں گے، علی حسن بن کے نصرت کریں گے، علی حسین بن کے نصرت کریں گے، علی عباس بن کے نصرت کریں گے، علی اکبر بن کے نصرت کریں گے، علی کے گھرانے کی خواتین زینب و کلثوم اپنے بابا کے وعدے کو پورا کریں گی. اور اگر آج بھی اسلام پہ کوئی وقت پڑ جائے تو امام زمانہ اپنے دادا علی ابن ابی طالب کے وعدے کو پورا کرتا ہوا نصرت رسول کرتا نظر آئے گا. اب یہ اب امام زمانہ کی سنجا سے یہ وعدہ نصرت پورا کریں گے، اس پہ مجھ کو اگلی منزل پہ آنا. لیکن ابھی یہ بات کہ یہ وعدہ اور ایک ایسا وعدہ ہے کہ تاریخ نے بتایا کہ آج تک کائنات میں اتنا سچا وعدہ کسی نے نہیں کیا. اور اللہ کے رسول نے بھی اس وقت پلٹ کے ایک وعدہ کیا کہ اے علی، اگر تیری نصرت رہی تو میرا وعدہ کہ انت ولی کی و وسیع کی و خلیفتی بادی، کہ تو میرے بعد میرا ولی بھی ہے، تو وسیع بھی ہے، تو میرا جانشین بھی ہے. ایک وعدہ رسول نے بھی کیا، بلکہ میں اکثر کہتا ہوں کہ رسول کے وعدے کے الفاظ دیکھ لیے، تو ولی بھی ہے، تو وسیع بھی ہے، تو میرا جانشین بھی ہے. ہم سے یہ کہا جاتا ہے کہ کلمہ تو صرف یہ ہے کہ لا الہ الا اللہ محمد رسول اللہ، یہ تو وہ کلمہ ہے جو علی نے پڑھا ہے. اور جو کلمہ رسول اللہ نے پڑھا ہے وہ لا الہ الا اللہ ہے، محمد رسول اللہ ہے، علی ولی اللہ ہے. رسول کا پڑھا ہوا کلمہ دعوت ذیل عشیرہ میں علی ولی اللہ بن رہا. اب علی کی پوری زندگی نصرت اسلام کرتی نظر آئی، پھر ہمیں ایک عجیب جملہ ملا تاریخ میں. اور یہاں سے میں کربلا، اب کربلا سے امام زمانہ، عجیب جملہ ملا. ساری زندگی خود اسلام کی نصرت کرنے والا اور اسلام کے لیے ہر قربانی دینے والا، اور اسلام یعلو ولا یعلا علی، اسلام سب سے بلند ہے، اسلام سے بلند کچھ کوئی نہیں ہو سکتا، یہ جملہ کہنے والا حسین مسجد النبوی کے دروازے پہ کھڑا اور ایک ایسا جملہ کہہ رہا. یہ دو جملے میں ہر سال ایک قرآن کی آیت اور ایک امام کا فرمان اپنے سامعین کے سامنے رکھتا ہوں. مسجد النبوی کا دروازہ، آج اسلام یعلو ولا یعلا علی، اسلام بلند ہے، اسلام سے بلند کوئی نہیں ہو سکتا، یہ اعلان کرنے والا حسین مسجد النبوی کے دروازے پہ کہہ رہا ہے وعلی الاسلام السلام، اسلام کو میرا الوداعی سلام ہو، اسلام کو میری خدا حافظی ہو، اسلام نہیں چاہیے. یہ حسین کہہ رہے ہیں مسجد النبوی کے دروازے پر. ذہن میں تو آپ کے آ گیا، کل رات کو میں نے 28 رجب کے مسائل پڑھے تھے، تو یہ اسی تاریخ کا جملہ، 28 رجب کی صبح کا جملہ، جب مسجد النبوی کے دروازے پر مروان ابن حکم جیسا ظالم دشمن اہل بیت حسین کو دیکھتا ہے اور ایک بار سوال کرتا ہے کہ ہے ابو عبداللہ آپ نے کیا فیصلہ کیا؟ وہ تین دن پہلے کی گفتگو کے حوالے سے باتیں ہر ایک جانتا ہے، اس لیے میں واقعات کو پڑھنا نہیں چاہتا، خالی اشارے۔ گورنر مدینہ کے محل میں جو بات ہوئی تھی اس کے حوالے سے آپ نے کیا فیصلہ کیا؟ تو آقا حسین کا جملہ تھا علی الاسلام السلام۔ آج ابھی میں براہ راست اس عنوان پہ جانا نہیں چاہتا، لیکن آج دنیا کے کئی علاقوں میں، بلکہ سب سے بڑھ کر یہ ہے کہ مشرق وسطی یا مڈل ایسٹ میں جو اسلام کی تصویر ہمارے سامنے آ رہی ہے، کیا آقا حسین کا یہی جملہ دہرانے کو دل نہیں چاہتا؟ علی الاسلام السلام، حسین کہہ رہے جس اسلام میں یزید کو خلیفہ مان لیا جائے اس اسلام سے حسین کا کوئی تعلق نہیں ہے۔ حسین اسے الوداعی سلام کہتا، خدا حافظ۔ نہیں چاہیے ایسا اسلام جس میں یزید جیسے کو خلیفہ اور جانشین رسول مانا جائے، ایک وہ اسلام جسے قرآن نے پسندیدہ دین قرار دیا، رضیت لکم الاسلام دین، ایک وہ اسلام جس کے لیے 18 سال کا اکبر بھی قربان ہوگا اور 6 مہینے کا اصغر بھی قربان ہوگا، اور ایک یہ اسلام ہے کہ حسین جیسا محافظ اسلام یہ اعلان کر رہا ہے کہ نہیں چاہیے ایسا اسلام۔ یعنی 18 ذی الحجہ کے میدان سے 28 رجب مسجد النبوی کے دروازے تک ہمارے سامنے دو اسلام آ گئے، اور اب یہ حکومت امام زمانہ قائم ہونے تک یہ دو اسلام رہیں گے۔ ایک اسلام غدیری اسلام ہے، ایک اسلام یزیدی اسلام۔ غدیری اسلام کے لیے اکبر قربان ہو جائے گا، یزیدی اسلام کو حسین جیسا محافظ خدا حافظ اور الوداعی سلام کہہ رہا۔ اب یہ دونوں کا فرق کیا ہوگا؟ کن چیزوں کی مدد سے ہم پہچانیں گے کہ غدیری اسلام کیا ہے، یزیدی اسلام کیا؟ میں ایک لفظ ایسا کہہ دوں جو فی الحال میرے موضوع میں نہیں ہے، لیکن صاحبان ایمان تک یہ پیغام پہنچنا بھی بہت ضروری۔ غدیری اسلام کے ماننے والوں سے اکثر میں سوال کرتا ہوں کہ غدیر، یہ ہماری زندگی ہے، یہ ہماری روح حیات ہے، اسی کی وجہ سے ہم زندہ ہیں، اسی غدیر کے اوپر ہم قربان اپنی جان اور اپنی اولاد کی جان قربان کریں۔ غدیر کو پڑھا کتنے لوگوں نے؟ غدیر کو پڑھنے سے کیا مراد ہے؟ اس سے مراد یہ ہے کہ اللہ کے رسول نے جب غدیر کا اعلان کیا تو اسے پہلے خطبہ دیا تھا۔ جو ہماری جان ہے، جو ہماری زندگی ہے، جو ہمارا ایمان ہے، جس پہ ہر شے قربان ہے، وہ غدیر کا خطبہ کتنے صاحبان ایمان نے توجہ سے پڑھا؟ اگر وہ خطبہ پڑھا ہوتا تو کبھی یہ سوال آتا ہی نہیں۔ کبھی کبھار مجھے پتا ہے کہ جس ممبر سے میں بات کر رہا ہوں، یہ مسئلہ یہاں کا نہیں ہے، لیکن میں تو عمومی طور پہ ساری دنیا کے حالات دیکھتے ہوئے بات کر رہا ہوں۔ یزیدی اسلام تک تو ہم جا رہے ہیں، لیکن پہلے غدیری اسلام کے حوالے سے ایک بات۔ اگر غدیر کو صحیح معنوں میں پڑھا ہوتا، صحیح معنوں سے مطلب میں یہ نہیں کہہ رہا ہوں کیا 10,000 صفحے کی کوئی کتاب اٹھا کے 25 سال غدیر پہ ریسرچ کرے، 15 منٹ جا کے خطبہ پڑھ لے۔ اب آج کل تو وہ بہانہ بھی نہیں رہا لوگوں کے پاس کہ مولانا یہ کتابوں میں ہے اور کتابیں ملتی نہیں ہیں، یا ملتی ہیں تو پڑھنے کا وقت نہیں ہوتا۔ تو آج کل تو انٹرنیٹ کی وجہ سے ہر چیز ہر وقت آپ کی جیب میں موجود۔ قرآن کریم کی کوئی آیت میں پڑھتا ہوں تو ذرا سا مخالف مجمع ہو، اسی وقت وہ اپنی جیب سے وہ آئی فون وغیرہ نکال کے چیک کرتے ہیں کہ مولانا نے صحیح آیت پڑھی ہے کہ کہیں پہ ڈنڈی مار گئے۔ اسی وقت چیکنگ ہوتی ہے اور دکھایا جاتا ہے مولانا آپ نے یہ پڑھا، قرآن میں یہ لکھا ہوا۔ تو یہ غدیر کا خطبہ بھی آپ کو سیکنڈ میں مل جائے گا، چلتے پھرتے، ٹرین میں سفر کرتے ہوئے، آفس میں کہیں ٹائم نکال کے کافی بریک میں، अब ये भी नहीं है कि लाइब्रेरी जाना पड़ेगा और किताब मंगवाना पड़ेगी हैदराबाद दक्कन या कराची से, उसके आने में कितना टाइम लगे, फिर हम मसरूफ हो जाए। खदीर का खुतबा 15 मिनट, उसके बाद एक सवाल आएगा ही नहीं कि मौलाना ये आप हजरात ने इस मेंबर पे ये नमाज रोजा क्या शुरू कर दिया। ये मेंबर तो वो है जो खदीर में बनाया गया, इसके ऊपर सिर्फ ऐलान विलायत हुआ था। खदीर का खुतबा पढ़े, ऐलान विलायत आखिर में हुआ, उससे पहले अल्लाह के रसूल ने नमाज की बात खदीर के खुतबे में की, रोजे की बात खदीर के खुतबे में की, हज की बात खदीर के खुतबे में की, ज़कात की बात खदीर के खुतबे में की, वाजिबात की पाबंदी की बात खदीर के खुतबे में की, हराम से अपने आप को बचाओ ये पैगाम खदीर के खुतबे में, अम्र बिलमारूफ नहीं अनिल मुनकर खदीर के खुतबे में, और जिक्र इमाम जमाना भी खदीर के खुतबे में, और फिर इसके बाद मनकुन तो मौला का ऐलान हुआ, वो अहम तरीन ऐलान। उसके बगैर ना नमाज का फायदा है, ना रोजे का फायदा, ना वाजिबात की पाबंदी का फायदा है, ना अपने आप को हराम से बचाने का फायदा। उस जमाने का इमाम भी तो ये जुमला इरशाद फरमाता है कि अगर कोई शख्स 70,000 साल नमाज पढ़ता रहे और 70,000 साल रोजे रखे और 70 मकबूल हज करे और इस तरह से उसे मौत आए कि आखिरी हज में सफा और मरवा के दरमियान एहराम की हालत में वो मरा है, लेकिन ऐलान विलायत को नहीं मानता, तो सीधा जहन्नम में जाएगा। इस जमाने का इमाम ही तो कह रहा है। हाजी अली बगदादी का मशहूर तरीन वाकया जो पहले मेंबरों में पढ़ा जाता था, अब तो माशाल्लाह इस कसरत के साथ लोग साल की मुख्तलिफ तारीखों में काजमैन जाते हैं, और काजमैन में ये वाकया तो तकरीबन हर आलिम पढ़ के सुना था, तो खुद जमाने का इमाम कह रहा। मगर ये जुमला कहना कि खदीर के मेंबर पे ये चीजें बयान ही नहीं की गई, इससे ज्यादा कम इल्मी या जहालत का सबूत तो जुमला नहीं। इसका मतलब यह है कि खदीर के खुतबे को भी जिंदगी में एक बार पढ़ने की जहमत दोबारा नहीं की गई, तो खदीरी इस्लाम में ये सारी चीजें शामिल है। ये तो जुमला आ गया था जरा सा, खदीरी इस्लाम पर अपनी और औलाद की जान कुर्बान करने वालों के लिए, लेकिन हमारा जुमला अब आगे बढ़ेगा। खदीर और यकीन, एक खदीरी इस्लाम, एक यजीदी इस्लाम। एक इस्लाम के लिए हुसैन हर शय कुर्बान करने को तैयार, दूसरे इस्लाम को हुसैन 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 रसूल का नवासा खुदा हाफिज कह रहा। और इन दोनों के कुछ बहुत अहम फर्क हैं, लेकिन सिर्फ उतनी बात बयान करूंगा जो जरा सा मौजूदा जमाने में इमाम जमाना के हवाले से एक पैगाम बनने वाली है, सारी बातें नहीं आएंगी। खदीरी इस्लाम, और ये वो खदीरी इस्लाम कि अब आप खदीर के वाकये के बाद से अहले बैत अथार में से हर एक की सीरत को देखिए, एक ही लफ्ज हर एक की जबान पे आता, और वो ये है कि हम ऐलान विलायत का दिफा और हिफाजत कर रहे हैं। हर मासूम ने एक ही जुमला कहा, हत्ता मुहर्रम की सदादारी की जो फिलॉसफी बयान की गई उसमें भी ये जुमला आया। हमारे 8वें इमाम इमाम अली इब्ने मूसा रिदा ने सलातु वस्सलाम से सवाल किया जा रहा कि मौला, यह शायद किसी मुखालिफ ने सवाल किया, रहा फरजंदे रसूल, ये आप लोग अय्याम अज़म में इस तरह से, अब गालिबन नए आने वालों के लिए मसला हो रहा और उनकी परेशानी देख के मैं परेशान हूं, इसलिए कि जब इतनी जगह यहां पे खाली पड़ी तो बेचारे नए मोमिनीन को क्यों जहमत हो। पहली और आखिरी बार फिर आज ऐलान करूंगा इस मजलिस में, जितना आप हजरात आगे आ सकते हो आगे आ जाएं, इतवार का दिन है, लोग कुछ ज्यादा आएंगे, कल से इंशाल्लाह आराम से लेटिएगा, लेकिन आज तो जितना आगे आ सकते, बहुत जगह बहुत जगह। बहुत जगह है मेरे दाएं मेरे बाएं इस तरफ, फरजंदे रसूल, फरजंदे रसूल, ये इस अंदाज से आप जो अदादारी कर रहे हैं, आठवें इमाम का जमाना तो आपको मालूम है कि बाज मसलहतों की बिना पर इमाम को हुक्मरान मजबूर हो गया है ओहदा देने पर, तो वो तमाम चीजें जो पहले कुछ तकिये में की जाती थी, कुछ बाज और मसलहतों की बिना पे खुफिया ये छुपा के की जाती थी, आठवें इमाम के जमाने में सब आम हो गए। तो ये सारा का सारा बुजुर्गों का मजमा है, इस एतबार से ये चीजों की तफसील की जरूरत नहीं। हमेशा हर इमाम का नाम सफर की सलामती की जमानत बना, लेकिन इमाम जामिन वो करार इसलिए पाए कि इस वक्त अब एक हुकूमती होता भी। खैर, तो बात कहीं मौजू से ना हट जाए। इस अंदाज की आजादारी आप कर रहे हैं, अगर आजादारी का मकसद आंसू बहा लेना है तो आप घर में भी आंसू बहा सकते हैं। इस अंदाज यानी ये जुमला बार बार रावी का ये कहना या साहिल का ये सवाल करना, इस अंदाज बता रहा कि खुलेआम मजलिसें भी होती हैं, जुलूस भी निकल रहे होंगे, आजादारी के और भी दीगर तरीके होंगे। तो आठवें इमाम ने जो जवाब दिया, कल भी मैंने कहा था कि एक चीज के कई फायदे होते हैं, तो एक जवाब आठवें इमाम का ये भी तो है ना कि ये हम इसलिए कर रहे हैं कि हमने से मतलब इमाम अपनी बात नहीं कर रहे हैं, आम साहिबान ईमान की बात। गदीर को उस तरह से नहीं मनाया तो तुमने गदीर को इस तरह छुपा दिया कि अच्छे खासा इल्म रखने वाला आदमी भी गदीर को नहीं जानता। हम ये चाहते हैं कि करबला इस तरह से ना छुपने पाए, कयामत तक करबला हर जहन में ताजा और आबाद रहे। अब देखिए, यहां अजादारी को जो इमाम बता रहे हैं तो मेरा उसी गदीर से रहे कि गदीर को तुमने छुपा लिया। अजादारी इसलिए की जा रही है कि वो वही दोबारा तकरार ना होने पाए, करबला ना छुपने पाए। लेकिन खुद करबला का मकसद क्या? अब मैंने जुमला कहा उसकी तशरी में, अगर मैं आपका टाइम जाय करना चाहता तो दो मजलिसें ले सकता था कि हर इमाम ने जो जुमले इरशाद फरमाए गदीर के हवाले से, लेकिन अब इतना वक्त भी नहीं है, जरूरत भी नहीं है। पहली बात, गदीर का सबसे पहला दिफा करने वाला, गदीर की सबसे पहले हिफाजत करने वाला, यह आपके इल्म में होगा कि शहजादी कौन है के टाइटल्स में से एक है डिफेंडर ऑफ विलाया, विलायत यानी गदीर, ईरान विलायत की मुहाफिज। सबसे पहले सिलसिला शुरू हो रहा है उस फातिमा सहरा की जात से जो हदीस किसा में इस अंदाज से मरकज तारुफ बनी है कि फातिमा का नाम पहले आता है, रसूल वाली का नाम बाद में आ रहा है। अब कदीर में देखिए, पैगंबर ऐलान करने वाले हैं, अली के लिए ऐलान हो रहा, लफ्ज बहुत बुरा लफ्ज है, मुझे अच्छा नहीं लग रहा कि ये दो तो एक तरह से फरीक हो गए, इस मामले के पार्टीज हो गए। इसके बाद जो सिलसिला आया फातिमा, सबसे पहली मुहाफिज, वो अक्सर एक वाकया पढ़ता हूं, एक बार फिर सुन लीजिएगा। इब्ने अबिल हदीद मोतजली, ये कोई मोमिन या कोई शिया तो नहीं, आपने उस्ताद से एक सवाल करता। अब ये उस्ताद शागिर दोनों का अकीदा कुछ और है, तो उनके अकीदे के हवाले से जो बात वो कर रहे हैं उस एंगल से सुनिए उसे कि आखिर हुक्मरानों को क्या ऐसी परेशानी आ गई थी कि एक भाग तलब किया गया और उन्होंने वो बाग देना बर्दाश्त नहीं किया, और वो सारी मुखालिफत शहजादी कौनैन की, वो सारी मुखालिफत बर्दाश्त की। शहजादी ने इस वाकये के बाद जिस तरह का प्रोटेस्ट किया, अब अय्याम अदा की मजलिस में पढ़ने की जरूरत नहीं, अल्हम्दुलिल्लाह फातिमिया के नाम से पूरे पूरे अशरे दुनिया भर में हो रहे हैं और ये मौजूआत पे तफसीली गुफ्तगु होती, वो सारा प्रोटेस्ट। अब सवाल कर रहा है शागिर्द, और शागिर्द इब्ने अबिल हदीद जैसा, कहा गया है कि आज तक नहजुल बलागा की इससे बेहतरीन कॉमेंट्री या शरह किसी ने नहीं लिखी। इब्ने अबिल हदीद गैर शिया, जिसे मौला के बारे में कहा गया कि जार जो जुर्दा के ईसाई लबनान का अली की सीरत पर उससे बेहतरीन किताब किसी ने नहीं लिखी। वॉइस ऑफ ह्यूमन जस्टिस। खैर, तो उसका जवाब देता कि मसला खाली ये नहीं था कि एक बाघ का मसला हो। हुकूमतों की मसलहतें तो हमने देखी हैं कि कभी अपने खिलाफ प्रोटेस्ट को दबाने के लिए, और जब इतनी बड़ी पर्सनैलिटी का प्रोटेस्ट हो, मैं साहिब ईमान की जबान में बात नहीं कर रहा हूं, मैं गैरों की जबान में बात कर रहा हूं, कि इतनी बड़ी पर्सनैलिटी का प्रोटेस्ट हो तो जो उसका हक ना भी बनता उसको दे देते हैं, कम अज कम ये खामोश तो हो जाए। तो एक बाघ जिसके बारे में जानते भी हैं कि यह हक है, कहा मसाला खाली बाघ का नहीं था, हुकूमत डरी कि आज अगर हमने फातिमा का ही दावा कबूल कर लिया, इसका मतलब यह हुआ कि हमने फातिमा को इतना सच्चा मान लिया कि किसी डॉक्यूमेंट या विटनेस की जरूरत नहीं, तो कल अगर वो अपने शौहर की विलायत का ऐलान लेके आ गई तो एक जो हम एक बात जो पहले तस्दीक हो चुकी है कि फातिमा जो कहती है सच कहती है, तो बाघ के जरिए से कहीं वो ऐलान विलायत तक न पहुंच जाए, गदीर के ऐलान को रोकने के लिए हुकूमत ने इब्तदाई मरहले ही में पाबंदी लगा दी। इब्ने अबिल हदीद मोतजली का गैर शिया उस्ताद अपने जहन से जवाब दे रहा कि बाग़े फलक को भी रोका गया तो बाग़े फलक की वजह से नहीं बल्कि ऐलान विलायत और गदीर की वजह से। फातिमा डिफेंडर ऑफ विलाया। लेकिन बहुत ही मुख्तसर तरीके से इस बात को अगर मैं समझाऊं अब अपने ईमान वाली जबान में, तो आगा अब्दुल हुसैन अमीनी का वो वाकया जो मैं बहुत पढ़ा करता हूं, जिन्होंने अभी मैंने दो किताबों के नाम लिए जिसके बारे में कहा गया कि इससे बेहतर किताबें नहीं लिखी गई। गदीर के वाकये के बारे में कहा जाता है कि 1400 साल इस्लामी तारीख में अल गदीर एक किताब है 10 वॉल्यूम्स में अरबी में, आगा अब्दुल हुसैन अमीनी का इससे बेहतर कोई किताब नहीं लिखी गई, उनका यह वाकया। अगर जमाना है आज से 70 साल पहले का, 70 साल पहले, ये भी मेरा जो कल रात वाला मौजू था उससे रिलेटेड एक जुमला, लेकिन इसको वादे नहीं करूंगा आज कि 60-70 साल पहले शिया सुन्नी इख्तिलाफात इस अंदाज के नहीं थे जैसे आज है। मार धार कत्ल गारत गरीब फतवे गर्दने उड़ाना वो इख्तिलाफात थे, खुसूसन अरब दुनिया में, सिवाय बहुत पढ़े लिखे लोगों के आम अरब तो जानते भी नहीं थे कि शिया सुन्नी मसला होता क्या। और आज जितनी नफरत और जितनी वहशत और जितनी खुखारी इसमें आ गई है, ये आखिरी जमाने की निशानियों में से एक निशानी है। मैंने कहा ना कि इसका भी ताल्लुक मेरे उस उनवान से है, लेकिन आज मैं इधर नहीं जा रहा, आज सिर्फ ये समझाना चाह रहा हूं कि शिया सुन्नी इख्तिलाफ थे लेकिन इतनी नफरतें और दुश्मनियां नहीं थी। ये जानबूझ के किसी ने पैदा किए हैं, अब किसी का बयान बहुत इशारों इशारों में आगे चल के होगा। चुनाचे आप देन आई वॉज गाइडेड में आगे तिजानी की किताब में आप वो वाकया भी पढ़ते कि अब्दुल हुसैन शरफुद्दीन मूसवी आमिली लबनान के एक और आलिम अब्दुल अजीज, आज जितने भाइयों की हुकूमत है इनका बाप, जब उसे कुरान दिया और उसने कुरान को बोसा दिया तो इस बोसे के हवाले से फिर शेर को और बेदत वाला जो समझाया, तो ये के माहौल है सर कि बादशाह ने बात मानी, यानी पहले तो दावत में बुलाया एक शिया आलिम को और उसके बाद उनकी माकूल बात को कबूल किया। दुश्मन इख्तिलाफात अपनी जगह, नफरतें नहीं। उसी का बेटा शाह सऊद जब ईरान के दौरे पे गया तो उसने एक ही मुतालिबा शाह ईरान से किया, मुझे शियों के मर्जी आगाए बुरोजर्दी से मुलाकात करना, तड़पा जा रहा है आगाए बुरोजर्दी से मुलाकात के लिए। हमारी मर्जियत शांत एक उसका जाहो जलाल है, इल्मी जलालत थी उस मर्जियत, और आगा बुरोजर्दी की मर्जियत भी बहुत अहम। सेकेंड वर्ल्ड वार के जमाने तक आगा इस्तेहानी मर्जियत है, कल आपने सुन ली। अच्छा, ये उलमा के वाकयात कभी इतने दिलचस्प होते हैं कि मैं शुरू कर दूं तो रॉ में बैठे हुए कहीं चला जाता हूं, तो मैं बहुत मुश्किल से अपने आप में कंट्रोल करके वापिस असल मौजू पे आ रहा हूं। लेकिन ये इस एतबार से बहुत अहम कि सेकेंड वर्ल्ड वार और आगा इस्फहानी दोनों, यानी उसका इख्तिताम और इनकी मौत एक ही साल हुई 45। सेकंड वर्ल्ड वार के बाद दुनिया के सामने एक मसाला था कि आप किस तरीके से इसके असरात से बचा जाए। वो जमाना आ गया, बुरो जर्दी की मर जाइए, तो बहुत अजीब मर जाए। लेकिन जब उन तक ये खारिज पहुंचाई गई तो उन्होंने मना कर दिया कि मैं इससे मुलाकात के लिए तैयार नहीं, एक मेहमान आने वाला है, लेकिन कहा कि नहीं इसे लेके ना आना। वजह पूछी गई तो जवाब ये दिया कि जब वो यकूम आएगा शाह सऊद तो यकीनन मुझसे मुलाकात तो करेगा, आया इसीलिए, वरना और कौम में क्या उसके लिए कशिश। लेकिन मासूम है कौम के रोजे की ज्यारत को तो कतर नहीं जाएगा, वो तो उनका अकीदा है कि शिर्क है, बिदअत है। भाई सीरिया के अंदर सारा प्रॉब्लम स्टार्ट इस जुमले से किया गया कि यहां ज़ैनबिया की शक्ल में शिर्क का एक अड्डा है, हमें शिर्क के इस अड्डे का खात्मा करना। जो कल एक जुमला मैंने कहा था, काफी लोग कल नहीं थे और काफी लोग कल नहीं होंगे, तो जो जुमला मैंने कल कहा था उलमा की हद तक कि आगाज इस तरह से नहीं होता मुखालिफत इमाम का कि इमाम के मुखालिफ बन गए, पहले मस्जिद के आलिम के मुखालिफ होंगे, फिर हुज्जतुल इस्लाम लेवल के उलमा के खिलाफ बातें की जाएंगी। नहीं नहीं, हम मराजे को मानते हैं, हम तो ये बीच वालों की बात कर रहे हैं, और उसके बाद फिर आयतुल्लाह अल उज़्मा पे बात आएगी, फिर इमाम पे बात आएगी, ये सिलसिला चलता है ना इसी अंदाज का। ये शेर को भेदत वाला आगाज कहां से हुआ था कि हमें ज़ैनबिया, हमें और कोई इख्तिलाफ नहीं है, ज़ैनबिया से कुफ्रो शिर्क का अड्डा खत्म करना, और कहां तक बात पहुंची है? आखिरी स्टेटमेंट क्या है? खाने काबा को गिरा देना है, इसलिए कि ये शिर्क का मरकज, जो हाथ पांव उनके भूले जो खाने काबा की कमाई पे जिंदगियां गुजार रहे और ऐश कर रहे, कहा काबे का खात्मा करना, ये मुसलमान कह रहा। खाली मुसलमान नहीं, अपने आप को खलीफा कहने वाला मुसलमान कह रहा। उसने बता दिया कि मुसलमानों के खलीफा कौन होते हैं, जो काबा गिराने का मंसूबा बना के आगे बढ़ा करते हैं। वो तारुफ करा दिया उसने खिलाफत का, जो जो लोग एक दूसरे को दिया करते, एक अल्लाह की दीवी खिलाफत होती है, एक लोगों की दीवी। तो ये जुमला यहां तक पहुंचा, बहुत से लोग तवक्को कर रहे थे कि मैं कहूंगा कि ज़ैनबिया से बात शुरू हुई और रौज़ा रसूल तक पहुंची, रौज़ा रसूल बहुत पीछे रह गया। अब तो साफ साफ खुल्लम खुल्ला इदारे का खाने काबा को गिरा देना है, ये लोगों की तवज्जो अल्लाह से हटा रहा है। तो बात बहुत छोटे पैमाने पे शुरू की जाती है, लेकिन शुरू से ही मकसद बहुत बड़ा होता। तो शेर बेटा कई मासूम है कौम के रोजे पे तो नहीं जाएंगे। मैं ये कैसे बर्दाश्त करूं कि कोई शहजादी के शहर में आए, मुझसे तो मुलाकात करे जो उनका गुलाम है, और शहजादी के जरिए पे हाजिरी न दे, ये तौहीन में बर्दाश्त नहीं कर सकता। चुनाचे मैं शाह सऊद से मुलाकात के लिए तैयार नहीं। ये हमारे महाराजी जिनको आज भी बाज कम इल्म रखने वाले मोमिनीन मुकस्सिर का लकब दिया करते हैं। अब वो बात नहीं हो जा रही है, तो बताया क्या रहा था कि इतनी दुश्मनियां नहीं थी, इख्तलाफ थे। आगे मोहसिन हकीम जिस साल हज पे गए 1966, खुद शाह फैसल ने दरखास्त की कि हरम काबा के सहन में नमाज जमात को आप लीड करेंगे, शिया मर्जी। तो उस हालात का ये वाकया है कि आगे अब्दुल हुसैन अमीन गदीर जैसी किताब लिखी, तो गदीर का मौजू ही क्या, मौला के खिलाफत को साबित करके गैरों के खिलाफत की नफी की गई। मालूम है कि ये कौन आलिम है, लेके एक लबनान की एक इतनी मशहूर शख्सियत कि जब पहुंचे मक्के में तो इस्तकबाल हुआ, और बाकायदा मक्के के उन उलमा ने जो आज बर्दाश्त नहीं कर सकते कि कोई शिया खाने काबा की दीवार के करीब जाए, नजीस हो जाएगी, इन्हें दावत पे बुलाना शुरू किया। बात बहुत फैल गई है, मैं अगर अब्दुल हुसैन अमीनी के हालात नहीं पढ़ रहा हूं। हाँ, शिया सुन्नी दुश्मनियां कैसे बढ़ी ये मैंने जरूर थोड़ा पढ़ा, क्योंकि इमाम जमाना के जहूर से पहले के हालात में ये चीज है, और ये मेरा उन्वान भी है। तो ये बाद वाली थोड़ी सी चीज अभी आ गई तो हमारा वक्त बाद में बचेगा। असल वाकया आगा अमीनी हर एक हर आलिम यानी मक्के का आलिम अपने लिए फख्र समझ रहा कि ये उसके घर दावत में है। उन्होंने कहा मैं हज के लिए आया हूं, और मालूम है कि जब जाएंगे उलमा बैठते हैं تو کچھ اختلافی مسئلے شروع ہو جاتے ہیں، بلا وجہ کی تلخیاں ہوں گی. اور پھر یہ کہ حج کے لیے آئے، دعوتیں کھانے تو نہیں آئے. انہوں نے بہرحال مناسب طریقے سے ہر ایک کو نہ کرنا شروع کیا، لیکن پریشر بڑھتا چلا گیا. آخر کار مجبور ہو کے کہا کہ اچھا ایسا کریں، کوئی ایک گھر کسی بڑے عالم کا رکھے، وہیں پہ سب سے ملاقات ہو، وہیں پہ کھانا ہو جائے، اور دیکھیے کوئی مذہبی بحث نہیں ہوگی. ایک وقت آج سے 60-70 سال پہلے کا کہ جب رمضان پوری عرب دنیا کے لیے ایک مثال ہوا کرتا تھا، لوگ رش سے عرب سوچا کرتے تھے ہمیں کبھی لبنان جانے کا موقع ملے، اور علمی اعتبار سے بھی بڑی لبنان کی حیثیت. تو خیر تیار ہو گئے وہ لوگ، کوئی مذہبی بحث نہیں ہوگی، صرف ایک جگہ. کھانا شروع ہوا، کھانا ختم ہوا، اور اس کے بعد پھر ایک صاحب نے کہا، یعنی سب علماء بیٹھے ہیں مکے کے، ایک صاحب نے کہا کہ دیکھیے اللہ کے رسول نے یہ فرمایا ہے کہ اگر آدمی کہیں بیٹھے اور دین کی کوئی بات کیے بغیر اٹھ جائے تو وہ گویا ظلم کر کے جا رہا ہے. ہم کوئی مذہبی بحث نہیں کرتے، لیکن دین کی ایک آدھ بات تو کر لیں. ایسا کریں، کوئی مذہبی بحث نہیں، جتنے لوگ بیٹھے سب ایک ایک حدیث رسول سنا. حدیث رسول سنانے کا اپنا بھی ایک ثواب. آٹھویں امام جب نیشاپور گئے تھے تو کس طرح 70,000 علماء کاغذ و قلم و دوات لے کے کھڑے تھے کہ ایک حدیث رسول امام سے سنیں. اس کی اپنی فضیلتیں ہیں، اس کی اپنی برکتیں. حدیثیں کسا کی برکتیں تو آپ جانتے ہیں، جس میں کوئی شک ہی نہیں ہے، لیکن اس کے علاوہ بھی پیغمبر کی حدیث. کہاں اس میں کوئی قباحت نہیں ہے، کوئی بحث تو نہیں ہے کہ حدیث سنانا. حدیثیں شروع، اب جو حدیثیں شروع ہوئی تو 2, 4, 5, 7 آ گئے امینی. سمجھ گئے یہ کوئی پری پلانڈ قسم کی بات ہو رہی. ساری حدیثوں کا موضوع ایک ہی، چند ایسی شخصیتوں کی تعریف والی حدیثیں پڑھی جا رہی. ان کو دیکھ کے شیطان بھاگ جاتا ہے، ان کو دیکھ کے فرشتوں کو حیا آتی ہے. کوئی نبی ہوتا میرے بات تو وہ صاحب ہوا کرتے. اور یہ اب سلسلہ چل رہا. حاکم شام کے زمانے میں کتنی حدیثیں بنا لی گئی تھی کہ حاکم بھی گھبرا گیا تھا کہ اگر اتنی حدیثیں سامنے آئیں تو لوگ کہیں گے کیا رسول اللہ کو اور کوئی دین کا کام ہی نہیں تھا، بیٹھے بس یہی تعریفیں کرتے رہتے تھے. تو اب وہ والی حدیثیں پڑھی جا رہی، جن میں سے جھوٹی حدیثوں میں سے ایک میں نے کر آپ کے سامنے عبد الرحمن ابن عوف کے حوالے سے پڑھی. اب دیکھا آقا امینی نے ساری حدیثیں، کوئی مذہبی بحث نہیں ہے، لیکن بس سب کا موضوع ایک ہی. آخر ان کی باری آئی، انہوں نے کہا میں صرف ایک حدیث پڑھتا ہوں، یہ سارے علماء مکے کے تصدیق کرے کہ یہ حدیث صحیح ہے کہ غلط. اور پھر میں ایک سوال کروں گا، ایک مہمان ہوں تو مجھے صرف اتنا حق دیجیے. حدیث پڑھی ممات ولم یعرف امام زمان ہی ماتا میت اتل جاہلیہ، جو مر جائے اور زمانے کے امام کی معرفت حاصل نہ کرے وہ جاہلیت کی موت مر رہا. کیا یہ حدیث صحیح ہے کہ غلط؟ سب نے کہا صحیح حدیث. یہ حدیث تمام مسلمانوں کے نزدیک متفق علیہ صحیح حدیث ہے. اب آپ کہیں گے صحیح حدیث ہے تو اختلاف کس بات کا؟ اختلاف یہ کہ وہ کہتے ہیں، جو صاحب ابھی کھڑے ہوئے ہیں وہ کہتے ہیں کہ یہ تو میرے بارے میں زمانے کا امام تو میں ہوں. اب وہ انٹرپریٹیشن الگ ہے، لیکن حدیث کو سب مانتے ہیں. سارے علماء نے کہا حدیث بالکل صحیح. آپ حضرات نے تو پھر بھی ڈرتے ڈرتے کہا بے شک بے شک، کیونکہ کل کے واقعے کی وجہ سے کچھ لوگ گھبرا گئے تھے. اچھا کل کیا واقعہ ہوا تھا، ریکارڈنگ میں دیکھ لیجیے گا. تو خلاصہ یہ کہ وہاں تو سب نے بہت زور و شور کے ساتھ کہا. کہا ایک سوال، اور وہ یہ ہے کہ صرف اتنا بتا دیجیے، دیکھیے آج کی دشمنی کا جو ماحول ہے نا، تو یہ سیدھے سادھے سوال کا جواب بھی وہ کہتے کہ ہاں ہم یہی کہہ رہے ہیں. آج 70 سال پہلے ایسا نہیں. کہیے بتا دیجئے کہ کیا رسول کی بیٹی فاطمہ جاہلیت کی موت مری کہ نہیں؟ سارا مجمع کانپ اٹھا. یہ شہزادی کونین کرام آج بھی جمعے کے خطبوں میں لیا جاتا ہے، کہا کہ ماذا اللہ آپ کیسی بات کہہ رہے ہیں. دیکھیے آج اتنا جاہل مسلمان پیدا کر دیا گیا کہ شاید آج وہ کہہ دے کہ ہاں بھائی نعوذ باللہ جاہلیت کی موتیر کے لیے اتنی ہمت اور خاص طور پر علماء میں کسی میں نہیں. سب گھبرا گئے, کہاں گئے, کہاں کہیں ممکن, کیا بات آپ کہہ رہے. رسول کی بیٹی, جنت کی عورتوں کی سردار, جاہلیت کی موت کیسے مر سکتی, ان سے زیادہ ہدایت یافتہ کون ہوگا. تو کہا پھر یہ بتائیے کہ فاطمہ کا امام زمانہ کون تھا, کیونکہ بخاری کا لفظ ہے نا ساخطتن حتی ماتت. فاطمہ اپنے زمانے کے خلیفہ سے اتنا ناراض ہوئی جب تک کہ انہیں موت نہ آگی, مرتے دم تک ناراض رہی, ساخطتن حتی ماتت. بخاری تو حفظ کرائی جاتی ہے مکے کے مدارس میں. یہ بتائیے کہ فاطمہ کا امام زمانہ کون تھا. اگر وہ حکمران فاطمہ کا امام زمانہ تھا تو امام زمانہ سے جو ناراض ہو اس کی موت تو کبھی بھی ہدایت کی موت نہیں ہوگی. اور اگر فاطمہ اس سے ناراض ہے اس کا مطلب یہ ہے کہ وہ فاطمہ کا امام زمانہ نہیں ہے. فاطمہ کسی اور کو امام زمانہ مانتی ہے, اس کو نہیں مانتی ہے. اور وہ کون ہے جسے فاطمہ امام زمانہ مانتی ہوں گی؟ دو ہی تو نام ہے, ایک وہ جو آپ لے رہے ہیں, ایک وہ جو غدیر کے میدان میں رسول اللہ نے نام لیا تھا. پہلے صاحب نے دوسرے صاحب کو دیکھا, بھائی ہم نے 9:30 کسی صاحب کو ملنے کا ٹائم دیا تھا, بہت دیر ہو گئی ہے, 9:45 چلو چلو, ہاں پھر آپ کو جواب دیں گے. تیسرے صاحب نے چوتھے صاحب سے کہا, وہ ہاسپٹل نہیں جانا تھا, 9:00 بلایا تھا ڈاکٹر نے, باتوں میں دیر ہو گئی, اچھا پھر جواب دیں. آگے امینی کہتے دیکھتے ہی دیکھتے مجمع ایسا چھٹا, کوئی جواب ان کے پاس نہیں تھا. فاطمہ کی ناراضگی غدیر خم کے ایران کا سب سے بڑا دفاع ہے, ڈیفینڈر آف فلایا. فاطمہ کی ناراضگی خالی ناراضگی, ناراضگی کے ذریعے غدیر نے ایران کو بچایا فاطمہ. البتہ یہ بھی بتا دیا جائے کہ جس شہر کا نام آج کل بہت آ رہا ہے اخبارات میں, ایلیپو یا حلب, وہاں بھی یہ واقعہ پیش آیا. آگے امینی کہتے ہیں کہ وہاں بھی میں نے پھر یہی طریقہ استعمال کیا. مجمع میں موجود اس علاقے کے 80% غیر شیعہ عالم صرف یہ دلیل سن کے انہوں نے دین حق قبول کر لیا. ایک ہی واقعہ دو جگہ ہوا, وہاں اتنا تعصب چھایا ہوا تھا 70 سال پہلے کے اچھے ماحول میں. تو آج جو کچھ بھی ہو, یہ بات شہزادی کے حالات نہیں پڑھ رہا ہوں, میں بیان یہ کر رہا ہوں کہ رسول نے اعلان کیا, علی کے لیے اعلان ہوا. اس کے بعد اب جو سلسلہ شروع ہوا تو غدیر خم کی حفاظت ہر امام معصوم نے اپنا فریضہ بیان کیا. فاطمہ سہرا کا باغ فدق مانگنے سے لے کر فاطمہ سہرا کی ناراضگی تک, یہ سب اپنے لیے کچھ نہیں ہے, یہ ایران غدیر کی حفاظت ہے. یہ ڈیفینڈر آف فلایا کا جو لقب ہے وہ اس وجہ سے مل رہا ہے. پھر یہی سلسلہ آپ کو آگے چلتا نظر آئے گا. لیکن جیسا کہ میں نے کہا کہ زمانے کے امام تک تو میں پہنچوں گا, ان کا واقعہ تو آخر میں آئے گا, لیکن پورے معصومین کے واقعات بیان نہیں ہو سکتے. تو آئیے اب کربلا پہنچے. کربلا کا مقصد, بہت سارے مومنین ابھی عاشورے میں کربلا کی زیارت کی تیاری کر رہے ہیں اور ان سے کئی گنا زیادہ اربعین میں جائیں گے. تو اصل تو ہمارا مقصد مولا حسین اور آقا عباس کا روضہ, لیکن ساتھ میں ایک دن ہم اطراف کی زیارت میں نکلتے ہیں اور وہاں جاتے ہیں جہاں آقا حسین اور عمر سعد کے درمیان گفتگو ہوئی. ایک جگہ ہے اب تک کربلا مقام علی اکبر کے بالکل پیچھے والی گلی میں, تقریباً ہر مومن وہاں پہنچا ہوا ہے, باقاعدہ زری بھی بنی ہے, تاریخ میں لکھی ہے تھوڑی سی عربی میں. یہ وہ جگہ ہے کہ جہاں آقا حسین نے عمر ابن سعد علیہ اللعن سے مکالمہ کیا. اچھا اب یہ الگ بات ہے کہ تاریخ کی کتابوں میں لکھا ہے کہ 3 مرتبہ امام حسین اور عمر سعد کے درمیان گفتگو. اگر اسی مقام میں عمر سعد کے بالکل پیچھے نہر علقمہ, یعنی وہاں پہ لشکر یزید, اور اس کے دوسری طرف خیمہ کا, تو یہ جگہ جہاں ہونی چاہیے وہیں پہ ہے, ایک طرف حسین کی فوج, ایک طرف عمر سعد کی درمیان. 3 دفعہ ملاقات ہوئی, ان میں سے پہلی ملاقات میں آقا نے وہ جملہ کہا جو میرے اس وقت کے موضوع سے ہٹ کر ہے, لیکن آگے چل کر اس پر ایک پوری مجلس ہوگی. اِنَّ النَّاسَ عَبِيدُ الدُّنْيَا، یہ جتنے انسان ہیں نا یہ سب دنیا کے غلام اور بندے. وَدِينُ رَسَقُنَ عَلَىٰ أَلْسُنَتِهِ، اب دیکھیں یہ لفظ بتا رہا ہے کہ یہاں لوگوں سے مراد عام لوگ نہیں، کہا کہ دین ان کی زبان پر بس ایک مزہ لینے کی چیز، بہت دین 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 کریں گے، ایسا لگے گا ان سے بڑا دیندار کوئی نہیں ہے، ہر دینی مسئلے میں بحث کرنے کو تیار، دین کے نام پہ ہر ایک کی پگڑی اچھانے کو تیار، ای میل پہ ای میل آ رہی ہیں، اور ساتھ کے اندر جہاں جس سوشل نیٹ ورکنگ سائٹ پہ جائیے دین 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 کہہ رہے صرف مزہ لینے کے لیے. فائدہ یہ اتونا ہو بل بلا، جب دین کی وجہ سے کوئی امتحان دینا پڑتا کل دیان ہوں، یہ سارے دیندار غائب ہو جاتے. بہت امام کا ہر فرمان اہم ہے کربلا کے کانٹیکسٹ میں، یہ بہت اہم فرمان ہے جس پہ انشاءاللہ آگے گفتگو ہوگی. بہت دین 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 کرتے لیکن حجاب کی بات ہو، لیکن داڑھی کی بات ہو، لیکن رزق کے حرام ہونے کی بات ہو، لیکن حلال و حرام روزی کی بات ہو، پھر آپ دیکھیے. ایک ہلکا سا میں نے نمونہ دے دیا اس لیے کہ مجھے پتا کیا مجھے یہ مجمع 6 محرم کو ملے گا، اس سے پہلے تو ملنے سے رہا، تو میں اپنا بہت مختصر ایک پیغام لے کے، یہ پہلا موقع جہاں پہ یہ زیارت بنی، تیسرا موقع جو تھا وہ میرے موضوع سے متعلق، اور وہ یہ ہے کہ عاشور کا دن آ گیا، اب جہاد کربلا شروع ہونے والا، عمر صاحب نے اپنی ساری فوج کو تیار کر لیا، وہ اس جگہ کے جو زیارت میں بتا رہا ہوں اس کے سامنے کی طرف، اور آقا حسین کا سارا لشکر اس جگہ کے پیچھے کی جانب وہاں پہ تیار، دونوں فوجیں تیار، ہتھیار دیکھے جا رہے ہیں، سواری کے جانوروں پہ قابو پایا جا رہا ہے، آقا حسین اپنے لشکر سے آگے چل گیا اور عمر سعد کو بلایا. ہر ایک کو معلوم ہے کہ عمر سعد بھی مدینے میں پیدا ہوا، اور انہی سالوں میں پیدا ہوا جو آقا حسین کی برادر کے سال ہے، یعنی ہم عمر بھی ایک ہی شہر میں دونوں کی زندگی گزری، بعد میں وہ کوفہ شفٹ ہوا. تو قریب بلایا، اور قریب بلانے کے بعد کہا، بات بہت لمبی ہے، میں تو صرف وہ جملہ جو میرے موضوع سے متعلق، کہا کہ اے پسر سعد تو مجھے جانتا، میرا جو رشتہ ہے رسول اللہ سے وہ جانتا، اکثر واقعات کا تو خود ہمارے ساتھ چشمدید گواہ، پھر بتا کہ میرے خلاف تو اس میدان جنگ میں کیوں اترا. ایکس ٹیمپو جو وہ بولا، بہت مختصر ایک جملہ بولا جس میں دو لفظ، بغضن بے ابھی، اے حسین ہمارا تمہارا کوئی اختلاف نہیں، اصل میں تو تمہارے بابا سے ہمیں نفرت و دشمنی ہے، اس وقت تو موقع نہ ملا لیکن آج ہمیں موقع ملا ہے اس دشمنی اور نفرت کو نکالنے. دیکھیں فاطمہ بھی قدیر کا اعلان تحفظ کر رہی، آقا حسین کربلا کے میدان میں آئے، اب ہمارے ساتھ بتا رہا کہ ہم تو کربلا کے میدان میں تمہارے بابا کی دشمنی میں آئے، تمہاری دشمنی میں نہیں آئے، اور بابا علی مرتضیٰ سے کیا دشمنی تھی ان لوگوں کو، یہ آپ دعائے نطفہ کے پہلے صفحے کے ترجمے میں پڑھ لیجیے. ادھر قدیر خم کا اعلان ہوا اور یہ دشمنیاں بڑھی، اگر قدیر کا اعلان نہ ہوتا تو یہ دشمنیاں نہیں ہوتی، یہ قدیر کا اعلان ہے جو علی کا دشمن ان کو بنا رہا، اور اس علی کی دشمنی ان کو کربلا میں حسین کے خلاف لے کے آ رہی. اس کا مطلب یہ ہوا کہ حسین جو کربلا میں آ رہے تو وہ اپنے بابا کے ارادے ولایت کو اور قدیر کو بچانے کے لیے آ رہے. اگر حق ادا نہ ہوگا اگر میں بیچ میں چھوٹا سا جملہ بالکل موضوع سے ہٹ کے نہ کہہ دوں، زہرا نے تو بتایا کہ میری زندگی بابا کے بعد جو گزری سب کا مقصد دفاع تھا ولایت. آقا حسین نے دشمن کے ذریعے یہ کہلوایا کہ حسین جو میدان کربلا میں آئے ہیں تو وہ صرف اور صرف اعلان ولایت کے بچانے کے لیے آئے. اسی لیے جملہ ہے آقا حسین کے لیے کہ قربان قدیر ہے، قربان یعنی عید قدیر کی قربانی ہے، عید قدیر کی وجہ سے ان کو ذبح کیا گیا. یہ حسین. اب علی، میں نے کہا کہ مولا قدیر کے مسئلے میں بہت بولے لیکن چونکہ خود ایک فریق، مولا بھی میدان میں اترتے ہیں تو کیوں اترتے ہیں، وہ ایک جملہ سن لیجیے، وہ ذرا آپ کے مزاج سے ہٹ کر ہوگا، لیکن جب زہرا کا ذکر ہوا، جب حسین کا ذکر ہوا، علی کا ذکر کیسے نہ کیا جائے، میدان سے پلین. اور آخری رات خدا ان ظالموں کو نیست و نابود کرے, صفین کا میدان بھی ان کے قبضے سے نکلے, وہ جو روزے توڑ دیے گئے حجیر ابن عدی کے روزے کے مسمار ہونے پہ بڑا احتجاج ہوا جو پھر بھی کم تھا, ہمارے یاسر کا رتبہ ان سے بھی بلند اور ان کا روزہ بھی اسی طریقے سے منظم کیا گیا. تو صفین کے میدان کی آخری رات, بڑی سخت رات, آپ مجلس میں سنتے ہیں, میں تو صرف یاد دہانی کرانا چاہ رہا ہوں کہ یہ بھی ایک موضوع. اور یہ آخری رات کس طرح آئی کہ 9 دن 9 راتیں جنگ مسلسل رہی. ویسے تو صفین کی لڑائی مل ملا کے تقریباً 1 سال چلی, مگر صبح جنگ ہوتی ہے, شام کو ختم, پھر اگلی صبح پھر ختم, بیچ میں مذاکرات, بیچ میں خط آ رہے ہیں جا رہے ہیں, ایک بار مولانے کا مطلب فائنل. اب یہ جنگ کسی فیصلے تک نہیں رکے گی, 9 دن 9 راتیں مسلسل لڑائی ہوئی, یہاں تک کہ 10ویں رات داخل ہو گئی. اب مسلسل جہاد, لوگ بھی تھکے ہوئے, کپڑے بھی خون آلود, صفین کے میدان میں لاشیں جگہ جگہ پڑے ہوئے, اور جیسے ہی ادھر وقت مغرب آیا, میرے مولا گھوڑے سے اتر کر زمین صفین پر قبلہ رخ کھڑے ہوئے, نماز مغرب شروع کی. عبداللہ ابن عباس علی کے فس کزن, علی کے سمجھی ہیں کہ ان کی بیٹی سے عباس علمدار کی شادی کی ہے مولانا, علی کے شاگرد ہیں, علی کے صحابی ہیں, وہ بھی حیران ہو گئے. جیسے ہی میرے مولا نے نماز ختم کی, السلام علیکم و رحمت اللہ وبرکاتہ, درم کے آگے بڑھے. مولا ایسے وقت میں سیکنڈ کی تاخیر بھی نہیں نماز آپ نے شروع کی, مولا کا جواب کیا ہونا چاہیے؟ اصولاً مولا کا جواب یہ ہونا چاہیے تھا کہ علی نے ساری زندگی اول وقت میں نماز پڑھی, اصولاً یہ ہوتا جواب. مگر اگر یہ جواب ہوتا تو اس واقعے کا ہم سے کوئی تعلق نہ ہوتا, سوائے اس کے کہ فضائل کا ایک گوشہ بنتا, ہمارا ایمان بڑھتا. لیکن علی خالی آپ کا ایمان نہیں بڑھانا چاہتے, آپ کا کردار بھی بڑھانا چاہتے. تو میرے مولا نے وہ جملہ نہیں کہا جو کہنا چاہیے کہ میں نے ہمیشہ نماز اول وقت میں پڑھی ہے, کہا نہیں, یہ نہیں کہا. ابن عباس اسی نماز کو بچانے کے لیے تو ہم میدان صفین میں آئے ہیں. یہ جملہ کب صحیح ہو؟ یہ جملہ کب صحیح ہوگا؟ جب یہ مانا جائے کہ پھر دشمن علی نماز کو ختم کرنے کے لیے میدان میں آیا ہو, تبھی تو علی کا جملہ صحیح ہوگا کہ ہم یہ نماز بچانے آئے ہیں, یعنی وہ نماز ختم کرنے آیا ہے. تو میرا مولا بتا رہا کہ میں ڈیفینڈر آف صلات ہوں, میں نماز کا محافظ ہوں, میں نماز کو بچانے والا ہوں, میں نماز کو پروٹیکٹ کرنے والا ہوں, چلتی تلواروں میں, برستے تیروں میں, کٹتی گردنوں میں, گرتے لاشوں میں, بہتے خون میں, میدان جہاد کی تصویرات بھی میرے مولا نے بڑے وقت نماز پڑھ کے ہمیں اور آپ کو ایک پیغام دیا. ہمیں ایک جملہ سن لیجئے, شاید پھر مجھے مسائل پہ آنا پڑے. اور وہ یہ کہ اگر آپ غور سے دیکھیں تو نماز بھی اعلان غدیر اور اعلان ولایت کی محافظ ہے. ہم سمجھے ہی نہیں کیونکہ یزید نے نماز کو کسی اور مقصد کے لیے استعمال کیا, دربار شام میں اذانوں کو کسی اور مقصد کے لیے استعمال کیا گیا. لیکن یاد رکھیے کہ یہ نماز جسے علی بچا رہے ہیں, یہ نماز بھی اعلان غدیر اور اعلان ولایت کی محافظ ہے. اس کی دلیلیں کل دوں گا, کل نہیں پرسوں, آج اب وقت نہیں رہا. تو علی محافظ سیاد بن کے آئے, زہرا محافظ ولایت بن کے آئے, اور میرا آقا حسین میدان کربلا. عمر صاحب کے جملے نے بتایا کہ اپنے بابا کی ولایت اور اپنے بابا کے اعلان غدیر کو بچانے کے لیے آیا. مگر کس طرح سے آیا, یہ آج کی رات کے مسائل ہوتے ہیں. ابھی ہمارے ساتھ میدان کربلا میں نہیں پہنچا کہ آج کی رات آ گئی. حسین, اب ایک جملہ, صرف ایک جملہ بغیر کسی رب کے کہہ دوں, تشریح کا موقع نہیں. میری مجلس کا پہلا جملہ یاد ہوگا آپ حضرات کو کہ آج کی مجلس کا عنوان, کربلا کا سب سے بڑا مقصد کیا ہے؟ غدیر کا اعلان, اس کو بچانا, اس کا تحفظ. اور پیغام کیا ہے؟ یہ جملہ تھا میرا شروع, اصل مقصد اور پیغام. اور کربلا کا پیغام کیا ہے, اس کے لیے میں وضاحت نہیں کر پاؤں گا, لیکن چونکہ آدھے سے زیادہ مومنین کا نہیں آ پائیں گے, مجھے معلوم ہے بہت دور دور سے آئے ہوئے, اس لیے صرف ایک جملے میں کہہ دوں اور پھر اس کی تشریح کل ہوگی. اور پیغام کیا ہے کربلا کا؟ مقصد تو یہ ہوا, نتیجہ کیا ہے، طریقہ کیا ہے، پیغام کیا، وہ صرف ایک لفظ، ایک جملہ ہے، دو لفظوں والے، جاگتے رہو، بی الرٹ، کبھی غافل نہ ہونے پانا، ہر وقت دشمن سے ہوشیار اور چوکنا رہنا. غدیر کا پیغام اسی وقت محفوظ رہے گا جب ہم ہر وقت ہوشیار. غدیر کے پیغام کو بگاڑنے والے یا نقصان پہنچانے والے دو ہوتے ہیں، ایک وہ ہوتے ہیں جو غدیر کے اتنے مخالف ہیں جو آپ مجھ سے بہتر جانتے ہیں، اور ایک وہ ہوتے ہیں جو غدیر کے آدھے پیغام کو لیتے ہیں آدھے کو بھول جاتے ہیں. غدیر کا پورا پیغام یہ، ان اللہ مولا، اللہ میرا مولا، وانا مولاکم، اور میں تمہارا مولا ہوں، ومن کنت مولا فہذا علی المولا، اور جس کا میں مولا ہوں اس کا علی مولا. بہت ہی ہوشیار، دیکھیے جو جملہ میں نے کہا اس کو میں واضح بھی کر رہا ہوں، لیکن مجھے پتا ہے کہ غلط فہمیاں پیدا ہو جائیں گی وقت کم ہونے کی وجہ. اگر غدیر قوم کا کوئی ایسا اعلان ہے کہ ان اللہ مولایا، بات اللہ سے شروع ہوتی ہے اور علی پہ پہنچتی، اللہ اللہ ہم سب کا مولا، پیغمبر نے بات شروع کی. اب اگر کوئی ایسی منزل آ جاتی ہے کہ علی کو اللہ بنا دیا جاتا، تو سمجھ لیجئے کہ یہ بھی غدیر قوم کے حوالے سے ہوشیار رہنے کا موقع، اور وہ بھی اب اس جملے سے زیادہ اس کی کیا پیشگی کروں. باقی باتیں کل، جاگتے رہنا اور ہوشیار رہنا، تبھی غدیر کا اعلان محفوظ رہے گا. غدیر کے اعلان کو کھلا دشمن بھی نقصان پہنچائے گا، خیر یہ لوگ کچھ کر نہیں پائیں گے، لیکن جو پریشانیاں وقتی پیدا کریں گے، اور غدیر کے اعلان کو بظاہر دوست بن کے آنے والا بھی نقصان پہنچائے گا. بی الرٹ، ہوشیار رہو اور جاگتے رہو. یہ کربلا کا پیغام جب حسین نے لوگوں کو ہوشیار کر دیا، حسین کا جہاد مکمل ہو گیا. اور یہی امام زمانہ کی غیبت کے آخری زمانے میں مومن کی سب سے بڑی ذمہ داری، جو کربلا کا پیغام ہے نا، یہی آخری زمانے کا پیغام. معصومین نے یہ عزیز خاری خطابت میں نہیں کہی کہ سچے امام سے پہلے 70 جھوٹے امام آئیں. معصومین نے یہ عزیز خاری اپنے بیان کو چاشنی دار بنانے کے لیے نہیں کہی تھی کہ میرے بیٹے کے آنے سے پہلے 40 دعوے دار آئیں گے. معصومین نے جو یہ بتایا کہ دجال 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 ایک نہیں ہے، کئی دجال آئیں گے. وہ جو دجال ہے وہ آخری دجال ہوگا، وہ پہلا نہیں ہوگا یا اونلی نہیں ہوگا. یہ سب کیوں ہے؟ ہوشیار رہو، جاگتے رہو. بہت سارے جھوٹے سچے دعوے آج بھی شروع ہو گئے، اور ایک بات کا خیال رکھنا، اور بس میری آج کی بات ختم، کہ جھوٹے دعوے دار خالی غیروں میں نہیں ہوتے، بلکہ غیروں کا جھوٹے دعوے دار تو فوراً پکڑ لیا جائے. ہو سکتا ہے 5,000, 10,000, 15,000 آدمی کسی کے خلافت کے اعلان سے متاثر ہو گئے ہوں، لیکن آپ کو صاحبان ایمان میں ایک بھی نہیں ملے. اپنوں میں سے جو جھوٹے دعوے ہوتے ہیں یہ بڑے خطرناک ہوتے ہیں. اور معصومین نے کہا 40 سے لے کے 70 تک تو آئیں گے. مولا مومن کے لیے آخری زمانے میں سب سے بڑا مسئلہ کیا ہوگا؟ یہ حدیث میں بہت پڑھتا ہوں، لیکن ایک منٹ کی حدیث کی تکرار میں کیا آ رہی ہے؟ جب امام نے وہ حالات بتائے کہ جان، مال، عزت، آبرو، اولاد، عورتوں تک کی خرید و فروخت سب شروع ہو جائے گی، اور ہو گئی، ہم نے دیکھا. سب سے بڑا خطرہ کیا ہے؟ کہ اپنے ایمان کو بچا کے لے جانا، اتنی مختلف آوازیں اٹھ رہی ہوں گی کہ مومن بھی فیصلہ نہیں کر پائے گا کہ صحیح کیا ہے اور غلط کیا. پھر طریقہ بھی امام نے بتایا، امام معالج ہیں، وہ پہلے بیماری بتاتے پھر علاج، وہ انشاءاللہ آئندہ مجلسوں میں آئے گا. آج تو مجھے تو کہ جملہ مکمل کرنا تھا، کربلا کا مقصد تحفظ اعلان غدی، اور کربلا کا پیغام اس کے لیے ہمیشہ جاگتے رہنا، ہوشیار رہنا، الرٹ رہنا، ایک لمحے کے لیے بھی تم سوئے اور تمہارا ایمان گیا. جو مولا نے کانٹوں دار جھاڑی کے کانٹوں کی مثال دی تھی مخر نہیں، اور اسی اعلان کو بچانے غدیر اور یہی پیغام دینے سوئی ہوئی ہوں انسانیت کو، خالی مسلمان ہے، انسانیت کو بیدار کرنے کے لیے حسین آج کربلا پہنچ گئے. بہت سارے چہرے میں دیکھ رہا ہوں، اس لیے میری مجلسوں میں نہیں آ پائیں گے کہ انہیں کربلا کی زیارت کے لیے جانا، وہ عاشورہ کربلا میں کرنا چاہتے ہیں. بہت سارے ایسے ہیں بلکہ شاید ان سے زیادہ ایسے جو اربعین کربلا میں کرنا چاہتے ہیں، کیونکہ زیادہ ثواب اربعین اور عرفہ دو دنوں کا. آپ جا رہے ہیں، جائیے کربلا میں عاشورہ کا دن گزارنا، اس سے زیادہ اس کائنات میں کون سی مناسب جگہ. مگر ایک بات کا خیال کر کے آپ بھی جائیے، اور جو لوگ ابھی نہیں جا رہے لیکن ارادہ کیے ہوئے جانے کا، وہ بھی ایک بات کا خیال کر کہ آپ نے زیارت کا ارادہ تو بہت بعد میں اب کیا، حسین نے اپنے زوار اور زائرین کو بہت پہلے جا کیا. 28 رجب کا وہ قافلہ جس نے فاطمہ الزہرا کو مدینے میں چھوڑ دیا. آج بھی اگر آپ عمرے یا حج پر مدینے جائیں اور کوئی صحیح تاریخ جاننے والا ہو، تاریخ میں مطلب ہسٹری، تو مدینے میں جگہ ہے جسے مدینے کے سادات مقام انتظار الزہرا کہتے ہیں. وہاں تک سورہ اپنے بابا کے ساتھ آئی تھی، وہاں الوداع کیا، اس کے بعد روزانہ صبح کو وہاں آ کے بیٹھ جاتی اور شام تک وہیں اپنے بابا کے قافلے کی واپسی کا انتظار کرتی. لیکن حسین سورہ کو اپنے ساتھ نہیں لے جانا چاہتے تھے، یہ بات کل ہو گئی، اور جنہیں لے جانا چاہتے تھے انہیں لے جا رہے ہیں. قافلہ کہاں جا رہا ہے کسی کو نہیں معلوم. خاص طور پر جب ہر نے راستہ روکا تب یہ بھی طے ہو گیا کہ کوفے تو نہیں جا رہے، کسی کو نہیں معلوم. لیکن حسینی قافلے میں کسی کو معلوم کرنا بھی نہیں. ہم تو اپنے آقا کے اشارے پہ عمل کرنے والے ہیں، جدھر آقا لے جائیں ادھر ہم کو جانا. ہمیں کیا ضرورت ہے یہ پوچھنے کی کہ آقا آپ ہمیں کہاں لے جا رہے ہیں، آپ کی منزل کہاں. کسی نے سوال تو نہ کیا لیکن زلجنا نے بغیر سوال کے اس کا جواب دے ہی دیا. راستے کی سخت ترین مشکلات کو طے کرتا ہوا یہ قافلہ چل رہا، وہ منزل بھی آئی کہ جہاں پہ عبداللہ ابن جعفر طیار اپنے دونوں شہزادوں عون اور محمد کو لے کے آتے ہیں، آقا حسین کی بارگاہ میں بحیثیت قربانی پیش کرتے ہیں. وہ منزل بھی آئی کہ جہاں پہ کوفے سے آنے والوں نے یہ بتایا کہ مسلم ابن عقیل کا بیسر کا ڈاکہ کوفے کی گلیوں اور سڑکوں میں گھسیٹا جا رہا. وہ منزل بھی آئی کہ جہاں پہ حسین نے دختر مسلم کے سر پہ اس طرح سے ہاتھ پھیرا کہ بچی تڑپ کے کہنے لگی، مامو آج تو آپ نے اس طرح ہاتھ پھیرا ہے جیسے یتیموں کے سر پہ ہاتھ پھیرا جاتا. اور وہ منزل بھی آئی کہ جہاں پہ ہر نے آ کر حسین کے گھٹنے کی لگام پہ ہاتھ ڈالی اور محلوں سے بیویوں کے رونے کی آواز بلند ہو گئی. یہ سارے مراحل طے کرنے میں قافلہ چلا جا رہا. حسین نے قافلے کو کسی منزل پہ روکا نہیں، حسین نے قافلے کو کسی منزل پہ واپس نہیں کیا، قافلہ چلا جا رہا ہے. چلتے چلتے وہاں پہنچا جہاں بعض علماء کے نزدیک آج کربلا میں مقام امام زمانہ بنا، جہاں پہ آج نہر اقبا کا ایک ٹکڑا باقی ہے وہاں پہنچا، اور وہاں پہنچا تو حسین کی سواری کا جانور ٹھوکر کھا کے رک گیا. اب یہ سواری کا جانور آگے نہیں بڑھ رہا، حسینی قافلے میں کسی کو اس سے غرض نہیں آقا کہاں جا رہے، لیکن گھوڑا رک گیا، آگے نہیں بڑھ رہا، کوشش پہ کوشش کی جا رہی. ایک مرتبہ حسین نے کہا باپ سواری کا جانور بدلو، شاید یہ بہت زیادہ تھک گیا، شاید یہ زخمی ہو گیا. ایک بار سواری کا جانور بدلا گیا،
और जैसा कि आप सुनते हैं कि सात जानवर बदले गए सात जानवर, लेकिन आज कोई घोड़ा आगे बढ़ने को तैयार नहीं है। और बाबे महादेव ने लिखा कि आखिर में हुसैन फिर उलझना पे सवार हुए कि अगर थक गया है तो शायद अब थकन उतर गई है। हुसैन को तो सब कुछ मालूम है, आखिरी मरतबा सवार हुए घोड़े साथ बदले गए, अभी भी उलझना आगे ना बढ़ो। उलझना कर्मला के शुरू में भी रुका है, कर्मला के आखिर में भी रुका है, आज शुरू में रुका है और आखिर में कब रुका है जब नन्ही सकीना दुल्हनिया की पिछली टांगों से आगे लिपटी और कह रही है मेरे माँ बाप को मकर मेरा ले जाओ। दुल्हनिया का वो इम्तिहान आखिर में था, आज पहला इम्तिहान है, दुल्हनिया आगे नहीं बढ़ रहा है। हुसैन ने कहा अब्बास अब्बास जाके देखो करीब में कोई बस्ती है, कोई आबादी है, लेकर आओ वहाँ वालों को। एक बार अमीरा बनी असद जो कर्बला की जमीन के करीब रहता है, कर्बला का मालिक है, बुलाया गया। वो लोग तो वैसे ही घरों से बाहर निकल चुके थे कि काफिला आ रहा है, लेकिन अपने अपने घरों में खड़े थे। करीब आए हुसैन को पहचाना, सबने सलाम किया, आका सलाम, मोहम्मद रसूल सलाम, यमुना रसूल अल्लाह सलाम, फातिमा के लाल सलाम, अली के वारिस सलाम, हर तरफ से सलाम की आवाज आ रही। हुसैन ने कहा पहले ये बताओ कि इस जगह का नाम क्या है, जगह का नाम क्या है। एक मरतबा लोगों ने कहा कि मौला हम इसे दश्त नैनवा कहते हैं। हुसैन ने कहा नहीं, इसका कोई और नाम होगा। एक और आदमी आगे बढ़ा, मौला ये शतुल फरात भी कह जाता है। एक और आदमी आगे बढ़ा, मौला ये खादरिया भी कह जाता है। एक और आदमी आगे बढ़ा, मौला ये दश्त मारिया भी कह जाता है। हुसैन हर एक का जवाब सुन ले और कहते कि नहीं सब कोई और नाम भी होगा, कोई और नाम भी होगा, कोई और नाम भी होगा। आखिर में सब खामोश हो गए, बोला हमें तो इतने ही नाम पता है। हुसैन ने कहा नहीं मगर कोई और नाम भी होगा। कहा कि अब तो सिर्फ हमारे कबीले का बुजुर्ग तरीन इंसान बता सकता है, वो बीमार है, वो जमीन गिर है, वो बिस्तर से उठ नहीं सकता। हुसैन ने कहा उसे कंधों पे उठा के लाओ। एक बार वो बीमार करीब आया, बहुत ही बूढ़ा, बहुत ही सही। हुसैन को सलाम किया, बरकते रसूल आपने आगे से आप पहले ये बताओ इस जगह का इनके अलावा कोई और नाम भी है जो तुम्हारे साथियों ने बताया। काम वाला एक नाम और भी है, लेकिन हमारे बुजुर्गों ने मना किया था, वो नाम रवान में न लाना। आप हुक्म दे रहे हैं इस जगह को करबो बला भी कहते हैं। हुसैन ने लफ्ज़े कर्बला सुना, एक मरतबा का बात अब हमें आगे नहीं जाना है। सवारियां बिठाओ, खेमे लगाओ, बीवियों को खेमे में पहुंचाओ, एक मरतबा काफिला बैठने लगा। लेकिन जैसे ही पहली सवारी बैठी, पहली सवारी किसी जैनब गुमराह की महफिल, एक मरतबा खेमा लगाया गया, जैनब खेमे में तो गई लेकिन घबराने का बात ये खेमा क्यों लगाया गया। हाथ जोड़े अब्बास ने, शहजादी आका ने कहा है कि हमें यहीं पे कायम करना, तो घबराने का फिजा जरा मेरे भाई को बुला के लाना। हुसैन आए, जैनब अभी मुझे बहुत काम करना है, इसको क्यों बुलाया। एक बार जैनब कहती है भैया ये किस सरजमीन में लाके उतारा है, जब से मैं खेमे में आई हूँ किसी बीबी के रोने की आवाज सुन रही हूँ, मुसलसल कोई बीबी रो रही है। हुसैन ने कहा जैनब शायद तुम नहीं पहचान सकी, ये मेरी और तेरी माँ फातिमा ज़हरा है जो मदीने से मेरे साथ आई है। आज कर्बला पहुंच के फातिमा का मातम शुरू हो गया। जैनब ने कहा भैया मेरा दिल उलट रहा है, यहाँ से चलो। कहा जैनब अम्मा फातिमा ने मुझे इसी कर्बला के लिए गर्मियों में चक्कियां पीस पीस के पाला था, ये अम्मा का हुक्म है, हमें यही रहना है। आखिरी जुमले और ये कह के एक बार अब जो जुमले मैं कह रहा हूँ इस अशरे की आखिरी मजलिस तक जिंदा रहा तो यही जुमलों को फिर रब्त दूंगा, मगर आखिरी जुमले एक बार हुसैन बाहर आए, सारा कबीला जमा है, कर्बला का नाम सुन चुके हैं। एक बार वो बूढ़ा आदमी कहता है आका यहाँ पे कयाम न करे। कहा कि नहीं, हमें यहाँ न सिर्फ ये जो ठहरना है बल्कि अब तो कयामत तक हमें यहीं पे रहना है। हाँ तुम्हारा सरदार कौन, हम ये जमीन खरीदना चाहते हैं और जो कीमत है पूरी कीमत तुम्हें लेना पड़ेगी। मौला हमारे मेहमान हैं। कहा कि मेहमान चंद दिनों का होता है, अब तो कयामत में भी हम इसी जमीन से उठाए जाएंगे। ये जमीन बात है बात आने का, मगर मेरी दो शर्त है। पहली शर्त यह है कि कयामत तक जब भी मेरा कोई जाहिर मेरी जियारत को आए, कर्बला की जियारत की तैयारी करने वाले मोमिनीन और मोमिनात आका और दूसरी शर्त क्या है, कहा जब नेशनल एनर्जी चला जाएगा तो हमारे बेगोरों का फल आके जल्दी रेती में पड़े होंगे, हमसे वादा करो, हमसे वादा करो कि यहाँ आओगे हमारे लाशों को दफन करोगे। सारे कबीले ने रोते हुए वादा किया हुसैन ने, कब जाओ, लेकिन अपने कबीले की सारी औरतों को भिजवा दो, औरतों को कहा मेरा फरजंद सहारा ने हमें बुलाया है, हमारी शहजादी का लाल हमें बुला रहा, हिजाब और चादरें पहन पहन के आई, आका सलाम हमें क्यों बुलाया, कहा कि देखो जब लश्कर यजीद जाएगा हमारे बेगोरों का फन नाशे बेसर के नाशे जल्दी रेती में पड़े होंगे, शायद तुम्हारे मर्द डर के मारे हमें दफन करने ना आए, मुझसे वादा करो फरात के किनारे पानी भरने आओगी और पानी भरते हुए हमारे लाशों को दफन कर जाओगी। बेख्तियार आंखों से आंसू जारी हो गए, जहरों कतार रोते हुए कहने लगी मौला हमारी जाने कुर्बान, हम ये वादा पूरा करेंगे। कहा कि वापिस जाओ और अपने बच्चियों को भिजवाओ, 8-10 साल के बच्चे आए और वो मोहम्मद के हमसे बच्चे आए और घबराए घबराए आए, अल्लाह ये कौन सा दिन आ गया कि आज हम बच्चियों की जरूरत आका हुसैन को पड़ गई, करीब आए एक बार सलाम किया, आका आपने हमें क्यों बुलाया, कहा शायद तुम्हारे वालिदैन नश्कर यजीद के डर से घरों से बाहर ना निकले, अरे मुझसे वादा करो फुरात के किनारे खेलते खेलते आओगे, तुम नाशे तो दफन नहीं कर सकते, हरी मुट्ठियों में खाक लेकर हमारे लाशों पे ढाल दे रहा, आका अरे आपकी कितनी ख्वाहिश थी अगर दफन न हो तो एक मुट्ठी खाक आपके लाशे पे आ जाए। तो मौला सज्जाद से एक सवाल को दिल चाहता है, मौला जब आप 11 मुहर्रम को चले अगर बाबा का लाशा दफन करना मुमकिन न था, लश्कर यजीद सामने था, एक मुट्ठी खाक ही डाल देते, आका सज्जाद अपने दोनों हाथ आपको दिखाएगा और कहेगा अरे वो जवान बेटा क्या करे, जिसके गले में तो तौफ है, पाँव में तो भेड़िया है, हाथों में भी हथकड़िया है, आए मैं तो बाबा के नाशे में एक मुट्ठी खाक भी नहीं। अजुकुमर अल्लाह परवरदिगार आई मसाहिब आल हुसैन और आल हुसैन का वास्ता, परवरदिगार खानदान रिबेल की इम्तिहान का वास्ता, दुनिया भर के साहिबान ईमान खास तौर पर पाकिस्तान इराक बहरीन सीरिया सऊदी अरब दुनिया भर के साहिबान ईमान जान माल इज्जत आबरू और आलात की हिफाजत फरमा, खुदा बंदा इन गिरगे के इन चंद आंसुओं और इन चंद सदाओं का वास्ता आंसू बहाने वाले और सदाए गिरिया बुलंद करने वालों की सारी दिली हाजतों को पूरा फरमा, हमारे तमाम मरहूमीन की मगफिरत फरमा, बीमारों को शिफाए कामिला अता फरमा, लेस्टर से तेराई है कि हमारे बहुत के काबिले एहतराम खदीब महमूद अब्दुल्ला साहब को अचानक दिल का दौरा पड़ा है, आईसीयू में है, परवरदिगार